यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जनतामा आशा जगाउने गरी सरकारले काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रधानमन्त्री केपी शर्मा ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष बीच भेटवार्ता। अर्थ मन्त्रालय र चिनिया नियोग बीच विभिन्न सम्झौता। र इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परि 22 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने गरी काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदले सोध्नु भएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले सरकारलाई कुनै गल्ती गर्ने, अन्यल सिर्जना हुने र प्रतिफल नदिने गरी काम गर्ने छूट नरहेको बताउनुभयो। सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालू आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न लिइएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता या देखावटी नभएको भन्नुहुँदै भ्रष्टाचार नियन्त्रणका कानूनी प्रक्रिया अपनाएर टुंगोमा पुर्याउने बताउनुभयो। प्रधानमन्त्री ओलीले आगामी 10 वर्षभित्र नेपालले 10,000 मेगावाट विद्युत भारतमा निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता बमोजिम भारतमा विद्युत निर्यातको लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले ऊर्जा विकास मार्ग चित्र तथा कार्ययोजना 2080 तयार गरेको बताउनुभयो। कार्ययोजनामा आर्थिक वर्ष 1991-92 करिब 13,500 मेगावाट विद्युत आन्तरिक माग पूर्तिको लागि र करिब 15,000 मेगावाट विद्युत छिमेकी मुलुक भारत र बंगलादेशमा निर्यातको लागि नेपालको कुल विद्युत उत्पादन क्षमता 28,500 मेगावाट पुर्याउने लक्ष्यसहितको कार्ययोजना मन्त्री परिषदमा पेश भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले 8 वर्षसम्म संविधान कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने भन्नुहुँदै त्यसमा सरकारको मात्रै नभई संसदको पनि आँट चाहिने र सबै मिलेर आँट गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकारले वित्त नीति र मौद्रिक नीति मार्फत निजी क्षेत्रको मनोबल बढ़ाउने, पूँजीगत खर्च क्षमता वृद्धि गर्ने, सम्पन्न भएका आयोजनाहरूको भुक्तानी दिनुपर्ने, रकम भुक्तानी दिने, उखु र दूध उत्पादक कृषकलाई भुक्तानी गर्नुपर्ने, बाँकी रकम उपलब्ध गराउन उच्च प्राथमिकता दिने कार्ययोजना बनाई काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सबै विश्वविद्यालयहरूमा विश्वविद्यालय अनुदान आयोगबाट निर्माण भएको एकीकृत शैक्षिक क्यालेण्डर कार्यान्वयनमा आएको जानकारी गराउनुभयो। सांसदहरूको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले देशका कतिपय स्थानमा बाढ़ी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट हुने क्षति वा जोखिम न्यून गर्न र जनधनको क्षति हुन नदिन सरकारले प्रदेश सरकार र स्थानीय तहहरूसँगको समन्वय र सहयोगमा सक्रियतापूर्वक काम गरिरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले सीमित स्रोत साधनका बावजूद विपद प्रभावितहरूको उद्धार, राहत र व्यवस्थापन गर्न स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा सांसदहरूले बाढ़ी पहिरो र डुबानले पुर्याएको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यसै गरी सांसदहरूले भ्रष्टाचारको अनुसन्धानमा 5 वर्षे हदम्याद राख्ने गरी सरकारबाट आएको प्रस्तावको विरोध गर्दै भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुनेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भदौ 11 गते मंगलबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2079 सर्वसम्मतिले पारित गरेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसै गरी राष्ट्रिय सभाले नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयक 2081 स्वीकृत गरेको छ। बैठकमा कानून मन्त्री चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राख्नु भएको प्रस्ताव सर्वसम्मति स्वीकृत गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 9 गते आइतबार 1:15 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनले हिजो शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विभिन्न पक्षमा कुराकानी भएको थियो। भेटमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ। अर्थ मन्त्रालय र चिनिया पक्षबीच पनि विभिन्न विषयमा सहमति भएको छ। काठमाण्डू चक्रपथको कलंकीदेखि वसुन्धरा महाराजगंजसम्मको 8.2 किलोमिटर सड़क निर्माण, हिल्सा सिमीकोट सड़क खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आईसीपी र आईसीडी निर्माण र अरनीको राजमार्गको मरमत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी चारवटा छुट्टा छुट्टै सहयोग आदान प्रदान सम्बन्धी पत्रमा अर्थ मन्त्रालय र चिनिया पक्षबीच हस्ताक्षर भएको छ। सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनिया पक्षलाई आग्रह गरेको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनिया पक्षलाई लेखेको पत्रलाई अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनलाई हस्तान्तरण गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनु भएको छ। भारतको चार दिने औपचारिक भ्रमण सकेर हिजो स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै मन्त्री डाक्टर राणाले भ्रमणबाट दुई मुलुकका बीचमा रहिआएको बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबूत तुल्याउने आफूले विश्वास लिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। असार तेस्रो साताको बाढ़ीबाट कञ्चनपुर जिल्लामा 1.50 अर्ब रूपियाँको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो। बाढ़ी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर प्राप्त भएको क्षतिको विवरण अनुसार जिल्लाभर 1,57,10,21,429 रूपियाँ मूल्य बराबरको क्षति भएको निमित्त प्रमुख जिल्लाधिकारी परशुराम पोखरेलले बताउनुभयो। असार 23 र 24 गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो। कैलालीमा दुई दिनदेखि परेको लगातारको वर्षाका कारण करिब 1500 घर डुबानमा परेका छन्। लगातारको वर्षासँगै आएको बाढ़ीका कारण गौरीगंगा नगरपालिका, कैलाली गाउँपालिका, भजनी नगरपालिका क्षेत्रका 1500 घरधुरीका 4,500 जनसंख्या प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाको देर अल बलाह र खान युनिसमा गरेको आक्रमणमा परि हिजो 22 जनाको मृत्यु भएको छ। इजरायलले मध्य र दक्षिण गाजा क्षेत्रका बासिन्दालाई अन्यत्र जान भनेसँगै कार्यवाही शुरू गरेको हो। गत अक्टोबर 7 हमास समूहले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको द्वन्द्वका क्रममा हालसम्म 40,000 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने 93,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदलिरही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी र बागमती प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। जनतामा आशा जगाउने गरी सरकारले काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रधानमन्त्री केपी शर्मा ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष बीच भेटवार्ता, अर्थ मन्त्रालय र चिनिया नियोग बीच विभिन्न सम्झौता र इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परि 22 जनाको मृत्यु। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।